الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وإذ قالت طائفة منهم يا أهل يثرب لا مقام لكم فارجعوا، ويستأذن فريق منهم النبي يقولون إن بيوتنا عورة وما هي بعورة إن يريدون إلا فرارا ولو دخلت عليهم من أقطارها ثم سئلوا الفتنة لآتوها وما تلبسوا بها إلا يسيرا ولقد كانوا عهد الله من قبل لا يولون الأدبار وكان عهد الله مسؤولا. صدق الله العلي العظيم وصدق رسول النبي الكريم. معزز خواتین و حضرات، جیسے کہ آپ سے پہلے کل عرض کیا گیا تھا کہ اب انشاءاللہ درس قرآن جو ہے یہ پہلے ہوگا، پھر اس کے بعد وہ سوال اور جواب والی بات ہوگی، کیونکہ یہ ترتیب ہمیں الٹی نظر آ رہی تھی. پہلے قرآن ہونا چاہیے، پھر اس کے بعد باقی باتیں ہونی چاہیے، لیکن چونکہ پہلے ہمارا قرآن کا درس معمول میں نہیں تھا، لہٰذا وہ تو وقتی بات تھی، لہٰذا اس طرح ہو جاتا، لیکن جس وقت یہ بات مستقل شروع ہو گئی تو پھر اس کے لیے کچھ تبدیلی کرنی ضروری تھی. تو یہ ابھی ماشاءاللہ سورہ احزاب کی آیت مبارک ہے، تین آیت مبارک ہے. وَإِذْ قَالَتْ طَائِفَةٌ مِّنْهُمْ يَا أَهْلَ يَثْرِبَ لَا مُقَامَ لَكُمْ فَارْجِعُوا، اور جب انہی میں سے کچھ لوگوں کہا تھا کہ یثرب کے لوگوں، تمہارے لیے یہاں ٹھہرنے کا کوئی موقع نہیں، بس واپس لوٹ جاؤ. وَيَسْتَأْذِنُ فَرِيقٌ مِّنْهُمْ النَّبِيَّ يَقُولُونَ إِنَّ بُيُوتَنَا عَوْرَةٌ، اور انہی میں سے کچھ لوگ نبی سے یہ کہہ کر گھر جانے کی اجازت مانگ رہے تھے کہ ہمارے گھر غیر محفوظ ہے. وَمَا هِيَ بِعَوْرَةٍ إِنْ يُرِيدُونَ إِلَّا فِرَارًا، حالانکہ وہ غیر محفوظ نہیں تھے، بلکہ ان کا مقصد صرف یہ تھا کہ کسی طرح بھاگ کھڑے. وَلَوْ دُخِلَتْ عَلَيْهِمْ مِنْ أَقْطَارِهَا ثُمَّ سُئِلُوا الْفِتْنَةَ لَآتَوْهَا وَمَا تَلَبَّثُوا بِهَا إِلَّا يَسِيرًا، اور اگر دشمن مدینے میں چاروں طرف سے آگوں سے پھر ان سے فساد میں شامل کہا جائے تو اس میں ضرور شامل ہو جائیں گے، اس وقت گھروں میں توڑے رہیں گے. وَلَقَدْ كَانُوا عَهْدَ اللَّهِ مِن قَبْلُ لَا يُوَلُّونَ الْأَدْبَارَ وَكَانَ عَهْدُ اللَّهِ مَسْئُولًا، اور حقیقت یہ ہے کہ انہوں نے اللہ سے پہلے یہ عہد کر رکھا تھا کہ پیٹ پھیر کر نہیں جائیں گے، اور اللہ سے کیے ہوئے عہد کی باس پر ضرور ہو کر رہے گی. اصل میں بعض منافق جو ہے یہ شامل تو تھے، مطلب اس وقت جنگ عذاب میں، چونکہ مدینہ منورہ میں سب ملے جلے تھے، ان کا جو سردار تھا عبداللہ بن ابی، وہ یہ تھا کہ وہ اصل میں بہت رسوخ والا شخص تھا مدینہ منورہ میں، جیسے ابو جہل مکہ مکرمہ میں بہت رسوخ والا تھا، اور اس کو ابو الحکم کہتے تھے، تو اس کو سب سے تکلیف ہوئی تھی آپ صلی اللہ علیہ وآلہ وسلم کی بعثت مبارک سے. تو آپ صلی اللہ علیہ وسلم کی ہجرت کی وجہ سے مدینہ منورہ آنے کی سب سے زیادہ تکلیف عبداللہ بن ابی کو بھی تھی، چونکہ اس کا سارا اثر جو ہے نا وہ جاتا رہا، اب لوگ رجوع کرنے لگے آپ صلی اللہ علیہ وسلم کی طرف. یہ جو ہے نا حب جا والی بات، یہ بہت سخت بات ہے، اس کی وجہ سے انسان بہت زیادہ نقصان اٹھا لیتا ہے. شیطان کو کیا ہوا تھا؟ شیطان کو بھی یہ حب جا ہی تھا نا، انا خیر منو، کہ میں آدم علیہ السلام سے اچھا ہوں، میں اس کو کیسے سجدہ کروں؟ تو اس کو بھی یہی بات تھی کہ خلافت کی امید اس کو تھی کہ میں خلیفہ بن جاؤں گا. ہاں جی، تو خلیفہ بنا نہیں، تو بس اس کے بعد پھر مطلب حسد کی وجہ سے وہ سوچنے سمجھنے کی صلاحیتیں ختم ہو جاتی ہیں. حالانکہ اگر ذرا بھی کوئی سوچے سمجھے تو چلو ٹھیک ہے، وہ اس کو اچھا نہیں سمجھتے یا مطلب یہ کہ اپنے آپ کو بڑا سمجھتے، لیکن اللہ جل شانہ کی بڑائی کے سامنے تو جو شخص یہ جانتا ہو کہ اللہ بڑے ہیں، پھر کیسے اللہ کے مقابلے میں آ سکتا؟ تو یہ سوچنے سمجھنے کی صلاحیت ختم ہو جاتی یہ حسد کی وجہ سے. ورنہ مطلب پھر ٹھیک ہے، صحیح بات ہے، وہ مانتا ہے کہ چلو میں اس سے بڑا ہوں، لیکن اللہ پاک چونکہ سب سے بڑے، اس نے جب کہہ دیا تو بس اس کے بعد بات ختم ہو گئی. تو کم از کم اس کو ये बात तो समझनी चाहिए थी ना कि ये अगर मुझसे छोटे तो अल्लाह तो मुझसे बड़े, जब अल्लाह पाक ने मुझसे फरमाया। इसी तरीके से अबू जहल, वो भी जानता था आप सल्लल्लाहु अलैहि वसल्लम की हक्कानियत का, जान को जानता था, उसने कहा भी कई मौक़ों पर। और अब्दुल्ला बिन उबई, ये भी ज़ाहिर मतलब है, उसको भी पता था, लेकिन क्या हुआ, हुब्बे जा। बाकी जो लोग थे वो जो मुनाफिक, वो असल में इस्लाम पर दिल से यकीन नहीं रखते थे, लेकिन वो मसलहतन, ताकि मुसलमानों को गालिब होते हुए नज़र आ रहे थे, तो वो जिस वक्त उनको फ़ायदा हो जाता तो कहते हम तुम्हारे साथ हैं, और जिस वक्त उनको यानी तकलीफ़ आ जाती तो उससे अलहदा हो जाते। अब चूंकि ये जो है ना मदीना मनवरा में ऐसे हालत में कि तीन अतराफ तो खैर महफूज थे लेकिन एक तरफ बिल्कुल गैर महफूज था, तो उस वक्त सलमान फारसी रदी अल्लाह तआला अन्हो, चूंकि उनके मतलब जो है ना वो मशवरे से आप सल्लल्लाहु अलैहि वसल्लम ने वहाँ पर खंदक खुदवाई, खुद भी इसमें शरीक रहे। अब ये एक बड़ी मेहनत वाला काम था, मतलब बहुत मेहनत, क्योंकि चट्टान था, और मतलब ये कि वो मतलब ज़ारे कुछ वसाइल भी ख़त्म हो गए, कम हो गए खाने पीने के, और एक उसरत का ज़माना भी था, तो ऐसी सूरत में मतलब ऐसे लोग का ठहरना आसान नहीं था, तो बहाने बना रहे थे किस तरीके से यहाँ चले जाए, बहाने बना रहे थे। तो इन्होंने कहा कि हमारे घर तो गैर महफूज है, हम कैसे मतलब यहाँ से जाएं, मतलब ये तो बड़ा ख़तरा है। हालांकि घर उनके गैर महफूज नहीं थे, वो सबके ऐसे एक जैसे थे, सबके एक जैसे। और फिर यह है कि घरों को महफूज करने के लिए तो सारे निज़ाम था। हाँ जी, तो ये जो है ना मतलब ये कि सिर्फ भागना था, और जिस वक्त आप सल्लल्लाहु अलैहि वसल्लम इस मुहासरे के दिन में मतलब जो है ना वो जंग अजाब के में जो है ना वो चेतान वो जो है ना वो कर रहे थे, तो उस वक्त तो काफ़ी सहाबा किराम ने मतलब यानी कोशिश की कि मतलब एक चट्टान जो सख्त आई थी उस वो को मतलब आसानी से नहीं उसको कट रही थी, तो उनने आपसे असलम को इतला कर दी, तो आपसे हम खुद तशरीफ लाए और अपने दस्ते मुबारक में कुदाल लेकर यह आयत पढ़ी, व तम्मत कलिमत रब्बिका सिदका, और कुदाल से चट्टान पर ज़र्ब लगाई तो एक तिहाई चट्टान टूट गई, और उसमें से एक रोशनी नमूदार हुई जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम को यमन और किसरा के महलात दिखाए गए। फिर दूसरी तरफ लगाने के वक्त आपने इस आयत को दोबारा पढ़ा, व तम्मत कलिमत रब्बिका सिदकन व अदला, और इस पर चट्टान का एक और हिस्सा टूटा और दोबारा रोशनी जारी हुई जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम को रूम के महलात दिखाए गए। फिर तीसरी तरफ पर चट्टान मुकम्मल टूट गई, इस मौके आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि मुझे यमन ईरान और रूम के महलात दिखा कर ये बशारत दी कि सारे मुल्क मेरी उम्मत के हाथों फतह होंगे। वो मुनाफिकीन जो कि दरमियान थे, तो ज़ाहिर उनके दिल में तो ईमान नहीं था, वो तो सिर्फ ज़ुबानी वाली बात थी, तो उनने जब सुना तो कहा कि हालत यह है कि अपने शेर को बचाव करने में मुश्किल पेश आ रही है, और ख्वाब देख रहे ईरान और रोम हमारे हाथों फतह होंगे। तो ये आयत जो था मतलब ये मुनाफिकीन को मतलब यानी बताया गया कि सिर्फ ये गैर महफूज होने का मान बनाकर जो है ना वो यहाँ से भागना चाहते। असल में कि ये ऐसा हुआ कि ये मुनाफिकीन जो थे उस वक्त बहाना बना रहे थे कि हमारे घरों की दीवारें नीची हैं और गैर महफूज हैं, लेकिन दुश्मन मदीना मड़ों में चारों तरफ से दाखिल हो जाए, उनसे फरमाइश करें कि तुम भी मुसलमानों के खिलाफ हमारे साथ जंग में शामिल हो जाओ, तो दुश्मन का पल्ला भारी देख कर ही उनके साथ जा मिलेंगे, और उस वक्त उन्हें अपने घरों के गैर महफूज होने का ख्याल नहीं आएगा। तो ये अल्लाह पाक ने गोया कि इनके ऐसा मिजाज का कि वो यानी जिसको कहते हैं यानी फतेहमंद के साथ मिलते हैं, जो मतलब गालिब आ रहा हो उनके साथ मिलते हैं, उनका कोई दीन ईमान नहीं है, कोई मतलब थ्योरी नहीं है, कोई नज़रिया नहीं है, कोई चीज़ नहीं है, बस सिर्फ अपना फ़ायदा हासिल करने के लिए, दुनियावी फ़ायदा हासिल करने के लिए इस तरह करते हैं। तो ये बात है कि उनका उनकी सारी बातें मतलब सामने आ गई, लेकिन सही बात यह है कि जिनको इन्हें इबरत ना हो और जिनको हिदायत नसीब में ना हो, तो उनको ये बातें महसूस नहीं होती। हालांकि जब आयत आ गई और बिल्कुल वही थी, उनको पता भी था कि हम इसलिए कर रहे हैं, पता तो चल गया कि यहाँ के मतलब ज़ाहिर ये कोई ऐसी बात तो नहीं हो। इसी वजह सहाबा किराम जो थे ये बहुत डरते थे इस बात से कि अगर हम कोई बात न बताएं आप को तो वही आ जाएगी और हमारा पता चल जाएगा। हाँ जी, तो अब जाहिर बिल्कुल ये नहीं, ये दिल, उनके दिल की बात थी ना, लेकिन उनके दिल की बात जो थी वो अल्लाह ताला ने अपने नबी को बता दी और कुरान पाक में आ गई हमेशा के लिए, मतलब ये पढ़ा जाएगा। तो अगर इनको समझ होती और कुछ थोड़ा सा ख्याल करते तो इनको पता चल जाता कि देखो हमारी सारी साजिश नाकाम हो गई, और पता चल गया अल्लाह ताला ने बता दिया, आपसे सब को पता चल गया, बाकी मुसलमानों को भी पता चल गया। अगर सिर्फ आपसे हमको बता दिया जाता और मना किया जाता कि दूसरों को न बताएं, फिर तो एक इलाहदा बात थी, लेकिन यहाँ तो कुरान पाक में आ गया हमेशा के लिए। अल्लाह जल्ल शानु हम सबको मुनाफिकत से और इससे जलील हरकतों से महफूज फरमा दे, और हमेशा के लिए दीन ईमान को हमारे दिल में राशिख फरमा दे। वह आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।